Thanks for watching. Don't forget to like, comment, share and subscribe to Mufti Tariq Masood, famous scholar.
الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم أينما تكونوا يدرككم الموت ولو كنتم في بروج مشيدة قال النبي صلى الله عليه وسلم الكيس من دان نفسه وعمل لما بعد الموت. قرآن مجید کی ایک آیت اور رسول اللہ صلی اللہ علیہ وسلم کی ایک حدیث پڑھی ہے. اللہ تعالیٰ سے دعا ہے اللہ تعالیٰ صحیح طرح سے بات کہنے کی، سننے کی، سمجھنے کی اور پھر عمل کی توفیق عطا فرمائے. بعض دفعہ ایسے حالات سامنے آتے ہیں کہ اس وقت ان حالات میں لوگوں کو بھی آزمانے کا موقع ملتا ہے اور اپنے آپ کو بھی. جب بھی امتحان اللہ کی طرف سے آئے تو کبھی تو یہ امتحان نعمتیں بڑھا کر کیا جاتا ہے، کبھی آزمائشوں میں ڈال کر. وَلَنَبْلُوَنَّكُمْ بِشَيْءٍ مِّنَ الْخَوْفِ وَالْجُوعِ وَنَقْصٍ مِّنَ الْأَمْوَالِ وَالْأَنفُسِ وَالثَّمَرَاتِ وَبَشِّرِ الصَّابِرِينَ. اللہ تعالیٰ کا ارشاد ہے کہ ہم تمہیں ضرور بالضرور آزمائیں گے خوف ڈال کر، کبھی بھوک میں مبتلا کر کے، کبھی پیسے کی کمی کر کے، کبھی انسانی جانوں کو ہلاک کر کے، کبھی تمہاری پیداوار میں نقصان کر کے. یہ سلسلہ ہمیشہ چلتا تھا، چلتا ہے اور چلتا رہے گا. اسی سلسلے کی ایک کڑی آج کل ایک کورونا وائرس ہے، ایک طوفان بن گیا ہے. وہ لوگ اتنا گھبرا گئے ہیں کہ پاگل ہو گئے ہیں، جیسے ہر جگہ ایک ہی خبر. اب تو کراچی میں بھی پھیل گیا. کتنے لوگ ہیں جی، وہ ایک آدمی وہاں ہے اور ایک وہاں پر لیٹا ہوا ہے. میں صبح پشاور میں تھا، فلائٹ تھی پشاور سے کراچی. کسی نے کہا کہ آپ کراچی کیوں جا رہے ہیں، وہاں تو کورونا وائرس پھیل گیا. میں نے کہا بھائی کتنے لوگ مرے ہیں؟ مرنے کی تو میرا خیال ہے رپورٹ الحمدللہ نہیں ہے، کوئی مرا تو نہیں ہے جی. ایک کا انہ للہ ہو گیا، اللہ مغفرت فرمائے. میں نے کہا بھائی کراچی میں کورونا وائرس سے اتنے لوگ کتنے مر جائیں گے؟ اللہ سب کو ویسے بچا کے رکھے، لیکن میں نے کہا ٹرک کے نیچے اتنے لوگ روزانہ مر جاتے ہیں. ہم نے تو کراچی کے وہ حالات دیکھے ہیں جب ادھر دھماکہ ادھر دھماکہ، دھماکے سے جو اللہ معاف فرمائے جو تباہی پھیلتی ہے، کرونا وائرس اس کے مقابلے میں کچھ بھی نہیں. آپ کو یاد ہوگا بدامنی تھی کراچی میں، کبھی ادھر دھماکہ، کبھی اس مسجد میں بم پھٹا، کبھی اس مسجد میں بم پھٹا، اتنے لوگ مر گئے، امام شہید، مقتدی شہید، بس میں بم پھٹا، اتنے لوگ ہلاک. اتنی بڑی آبادی ہے، اس آبادی میں اتنے لوگ مر جائیں، اللہ کرے کہ نہ مریں، لیکن اگر کسی وائرس کے پھیلنے سے ہزار، دو ہزار، تین ہزار، ایک لاکھ لوگ بھی مر جائیں تو دعا تو یہی ہے کہ نہ مریں، سب زندہ رہیں. لیکن اس میں वहमी बन जाना, पागल हो जाना, हर आदमी मास्क लगा के नाक पे घूम रहा है, वायरस से नहीं मरेगा, टेंशन से मर जाएगा। देखो अल्लाह उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हमें एतदाल का हुक्म दिया है। मौत से लड़ नहीं सकते, मौत से बचने की तदबीर इख्तियार करने का हुक्म है, मौत से लड़ने का हुक्म, फड्डा करने का हुक्म, बोलो भाई नहीं। मरना तो पैदा ही अल्लाह ने मरने के लिए किया है, उस काम से भाग रहे हो जिसके लिए अल्लाह ने पैदा किया है। वो फिर शेर याद आ जाता है, कब तक छुपोगे पेड़ों की आड़ में, कभी तो मिलोगे लुंडा बाजार में। उस शायर की जो महबूबा थी ना, वो हर वक्त छुपी रहती थी, कह रहा है भाई लुंडा बाजार एक ऐसी जगह है जहां पर शॉपिंग करने बड़े बड़े लोग आते हैं, डिफेंस तारिक रोड के लोग भी छप्पड़ में जाते हैं। जो वही चीज तारिक रोड में महंगी मिल रही है, लुंडा बाजार में वही चीज, बस ये है कि वो इस्तेमाल शुदा है, तो किसी को क्या पता चलेगा कि इस्तेमाल शुदा है या नहीं। मैंने एक दफा ओरिजिनल लेदर की सदर से जैकेट खरीदी, ओरिजिनल जैकेट लेदर की, सर्दियों में पहन के घूमने लगे, लोगों ने कहा लुंडे की कहां से ली मुफ्ती साहब, अपने ही दोस्त साहब मान नहीं रहे, ओ भाई लुंडे की नहीं है, ओरिजिनल है, सदर से खरीदी है। नहीं भाई यार, लुंडे की साफ पता चल रहा है लुंडे की। मैंने कहा ठीक है, आइंदा से फिर लुंडे की पहनेंगे, बिला वजह पैसे भी खर्च हुए, इज्जत भी कोई नहीं कर रहा। और वाकई बाज दफा पता ही नहीं चलता, वैसे पहनता नहीं हूं मैं लुंडे की, जैकेट ही नहीं पहनता अब तो, कराची में कोई इतनी सर्दी नहीं पड़ती कि कोई स्वेटर या जैकेट पहनने की नौबत आए। तो जैसे शायर ने कहा कि कब तक छुपोगे पेड़ों की आड़ में, कभी तो मिलोगे लुंडा बाजार में, ऐसे ही मौत का फरिश्ता भी कहता है कब तक छुपेगा पेड़ों की आड़ में। वही कभी कोरोना वायरस से भाग रहा है, कभी पानी उबाल उबाल के पी रहा है, मास्क 24 घंटे नाक पे लगा के रखा हुआ है, मर ना जाऊं मर ना जाऊं, कब तक, तेरे बाप दादे सारे चले गए तो तू भी मरेगा, इस वायरस से नहीं मर गया तो किसी और वायरस से मर जाएगा, ऊंट पे बैठा होगा कुत्ता आके काट लेगा तुझे, ठीक है ना। जब कुत्ते ने काटना होता है ना, तो ऊंट पे भी अल्लाह उसको चढ़ा देते हैं। तो हिफाजती तदबीरें इख्तियार करना ये जरूरी है, मगर वहमी बनना जायज नहीं है। देखो मैंने पिछले हफ्ते बयान में डिटेल बताई थी कि अल्लाह ने इस उम्मत को उम्मत वसत बनाया है, मुअतदिल उम्मत है ना, दूसरे पारे के शुरू में ही है। वकज़ालिका जअलनाकुम उम्मतन वसता, हमने तुमको एक मुअतदिल उम्मत, मुअतदिल किसे, हर चीज में बैलेंस है, इफरात और तफरीत नहीं है, हद ना इधर को बहुत ज्यादा और ना, बोलते क्यों नहीं भाई, ना इधर को बहुत ज्यादा, इधर और इधर का मतलब क्या है, ना तो इतने बे एहतियात गैर मोहतात बन जाएं कि कोई परहेज ही नहीं है जिंदगी में, और जब बोलो भाई तुम्हें तो शुगर है तुम लड्डू क्यों खा रहे हो, अल्लाह है बचाने वाला, तो मारने वाला भी तो अल्लाह ही है, हैं? अल्लाह है बचाने वाला। ओ भाई तू अपना कोलेस्ट्रॉल चेक कर, तेरे ऊपर पराठे बिल्कुल भी सूट नहीं करते, देख कोलेस्ट्रॉल कहां पहुंच गया तेरा। अब है मौत जिंदगी अल्लाह के हाथ में, कहते हैं ना बाज लोग, अब है जिस दिन मरना होगा मर जाएंगे, जो रात कब्र में आनी है वो बाहर नहीं गुजरेगी। ड्राइविंग कर रहे हैं इतनी स्पीड के साथ, ओ भाई ये पाकिस्तान है अल्लाह के बंदो, यहां कुछ पता नहीं कि कौन सा गटर खुला हुआ किस वक्त आ जाए आपके सामने, कुत्ते तो भागते हुए आते ही हैं,
कुत्ता जब से आप जब टकराएंगे मेन रोड पे तो कुत्ता तो मरेगा, आपके भी तो मरने का इम्कान है, गाड़ी स्पीड में उलट जाए। बहुत बाज लोग बहुत स्पीड में चला रहे होते हैं, क्या जरूरत है। हमारे एक दोस्त हैं, वो अल्लाह उनको हैं ही रखे, जो इनकी ड्राइविंग है उससे लगता है कि अल्लाह बचाए, अल्लाह ने नहीं बचाए तो ये थे हो जाएंगे। अभी तक तो हैं मगर क्या हो जाएंगे, थे। बहुत स्पीड में ड्राइविंग, गलियों में भी बहुत भगाते, आप तो जानते ही हैं कि इनकी बात कर रहा हूं। बाइक भी भगा रहे हैं ऐसे जैसे पता नहीं घोड़े पे बैठे हुए। तो मैंने उनको समझाया, भाई आराम से तमीज से। कहने लगे कि नहीं कुछ नहीं होता। अरे हमने एक दिन सारे जितने भी यानी जोड़ है ना माशाल्लाह तबीयत से हिल गए, खुद भी टकराए और किसी बाइक वाले को भी टक्कर मारी जोर। उसका पता नहीं क्या कचूमड़ निकला होगा, जब अपना ऐसा हाल हुआ तो उनका उसका क्या हुआ होगा। लेकिन यही है कि अभी भी माशाल्लाह स्पीड वही है ना, स्पीड अभी भी वही है। कुदरत ने एक मौका दे दिया संभलने का कि मरते मरते बचे हो। तो एक इंतहा ये है कि कोई सेहत का ख्याल ही नहीं है, ना घर में बच्चों की तरबियत का ख्याल है। जब बात करो भाई बच्चों के हाथ में मोबाइल लेके तुमने दिया हुआ है, जवान बेटियों के हाथ में मोबाइल है, मिसयूज भी हो सकता है, निगरानी किया करो। अल्लाह है भाई, हिदायत किसके हाथ में है, अल्लाह। हमें ट्रस्ट है, हमें अपने बच्चों पे ट्रस्ट। पता नहीं ये क्या फरिश्तों के बच्चे हैं या ये कोई क्या है, कोई खैस अल्लाह ने इनके लिए खुसूसी जमानत ली हुई है कि इनको ये खराब नहीं हो सकते। इंसानों के बच्चे ही खराब होते हैं ना, है भाई। ना उनकी तालीम की फिक्र है, घूम रहे हैं सारा दिन गलियों में सड़कों में, ना तरबियत की फिक्र है, कोई फिक्र ही नहीं है। जब बात करो तो भाई किससे होता है, सब कुछ अल्लाह से होता है। ये एक इंतहा है जिसमें बहुत सारे दीनदार लोग मुब्तला हैं। ये कोरोना वायरस से डरने वाले बोलो भाई, ये मेन होल से नहीं डरते, इनके गटर के घर के बाहर गटर का ढक्कन खुला हुआ होता है उसे बंद नहीं करते। देख लो ना, कई घरों में आपको गेट के सामने मेन होल खुला हुआ नजर आएगा, कोई भी गिर सकता है भाई, तुम्हारा अपना बच्चा गिर सकता है। इन्हें फिक्र नहीं होती कि जो बच्चे की मौत जो रात गटर में गुजरेगी वो गटर से बाहर यानी कब्र से तरक्की करके गटर तक पहुंच जाते हैं। भाई मिसाल तो ये मशहूर है ना, जो रात कब्र में गुजरेगी, तो ये कहते हैं जो रात गटर में गुजरेगी वो गटर से बाहर। देख लो आप, मेन होल खुले हुए हैं, दूसरों का ख्याल नहीं करते, अपने बच्चों का ख्याल कर लो। खंबे में करंट आ रहा है, ओ भाई कि ये इलेक्ट्रिक वालों को बताओ कि इलेक्ट्रिक वालों को कोई बच्चा चिपक सकता है, इतनी गफलत। तो एक इंतहा तो ये है, ये कोरोना वायरस से डरने वाले लोग, ये बहुत बड़ा जिगरा है इनका। लेकिन ये बहादुर नहीं है असल में, बेवकूफ हैं, क्योंकि जब इनके साथ कोई हादसा होता है तो सबसे ज्यादा रोते भी यही हैं। फिर तवक्कुल नहीं करते भाई, जो अल्लाह ने लिखा गया, हाय हाय ये क्या हो गया, हम तो अल्लाह पे एतमाद करते थे और हमारा तो बेड़ा गर्क हो गया। दूसरी इंतहा वो ये है जो हमें कोरोना वायरस के बाद नजर आ रही है, पागल हो गए हैं। जो मांस है ना उसकी कीमतें कितनी बढ़ गई हैं, कितनी बढ़ गई हैं कीमतें। हर आदमी पहनने की कोशिश, कोरोना वायरस। कल फ्लाइटें कैंसिल हुई हैं लाहौर की और पिशावर की, कराची की तरफ। डर गए बहुत से लोग, कैंसिल करा दी, भाई हम नहीं कराची जा रहे, हम कराची नहीं आ रहे भाई। लाहौर में और इस्लामाबाद में ना बहुत से लोग कराची आना था, आए नहीं। इतना अगर आप डरोगे, इतना डरोगे तो وہ ایک واقعہ یاد آ رہا ہے، دبئی میں ایک صاحب نے مجھے کہا کہ میں دبئی میں 15 سال سے ہوں، پاکستان اپنے گھر نہیں آ سکا، مجھے جہاز میں بیٹھتے ہوئے ڈر لگتا ہے کہ کہیں گر نہ جائے ہوا میں. ایک تو یہ بیماری بھی ہے، وہ لاشعور میں خوف بیٹھ جاتا ہے، وہ تو ایک الگ چیز ہے، وہ تو کسی چیز سے بھی خوف بیٹھ سکتا ہے. وہ ایک بعض دفعہ ایک فوبیا ہو جاتا ہے نا انسان کو کسی بھی چیز کا، تو وہ تو ایک نفسیاتی بیماری ہے. لیکن بعض دفعہ لوگ واقعی ڈر اتنے ڈرپوک ہوتے ہیں، موت سے اتنا ڈرتے ہیں کہ جہاز میں بیٹھتے ہوئے کیا لگ رہا ہے کہ یار گر نہ جائے، مر نہ جائیں. مجھے انہوں نے فون کیا کہ مفتی صاحب 15 سال ہو گئے گھر نہیں آیا، کیونکہ ٹرینیں تو آتی نہیں ہیں دبئی سے، یہاں نہ رکشہ آتا ہے نہ کوئی ٹیکسی آتی ہے، آنا ہے تو ظاہر ہے جہاز ہی تمیز کا راستہ ہے. تو میں نے ان سے کہا، کہنے مجھے علاج بتائیں. اب ہمارا علاج ٹیکنیکل قسم کا ہوتا ہے. میں نے کہا مجھے ایک بات بتاؤ، اس زندگی سے موت اچھی ہے یا نہیں ہے؟ 15 سال ہو گئے اپنے ماں باپ کو نہیں دیکھا، بھائی بہنوں کو نہیں دیکھا، اور پتہ نہیں کب تک وہاں پڑے رہو، اور جہاز کا سفر تو کئی جگہوں پہ کرنا پڑتا ہے انسان کو، اس زندگی سے موت اچھی ہے یا نہیں؟ کہہ رہے واقعی. میں نے کہا پھر خودکشی کر لو. کیا کر لو؟ خودکشی. کہہ رہے خودکشی تو جائز نہیں ہے. میں نے کہا جائز ہے. آپ کے لیے خودکشی کیا ہے؟ جائز ہے اس طریقے سے جو طریقہ میں بتا رہا ہوں آپ. کہنے لگے کیا طریقہ؟ میں نے کہا جہاز میں بیٹھو، کراچی آنے والے جہاز میں، اس نیت سے میں مرنے جا رہا ہوں، بس تباہ ہوگا دھڑام سے بھائی، ایک دم سے مر جاؤ گے بھائی. دبئی سے جو فلائٹ لاہور یا کراچی آ رہی ہے اس میں بیٹھو، ڈر لگے گا، مر رہا ہوں تو بھائی جا ہی مرنے کے لیے رہا ہوں. جب بندہ مرنے ہی کے لیے جا رہا ہوتا ہے پھر تھوڑی ڈر لگتا ہے. میں نے کہا کھمبے ومبے سے نہیں چپک جانا، وہ بہت خطرناک طریقہ ہے مرنے کا. جہاز میں بیٹھو، گرے گا نا، گرے، اس نیت سے بیٹھو کہ میں جا ہی کس کام کے لیے رہا ہوں، مرنے کے لیے، تباہ ہو مرے جان چھوٹے. میں نے کہا مر جاؤ گے تو اچھا ہے اس زندگی سے موت، اور نہیں مرے واپس آ جاؤ گے ملک اپنے. کیا خیال ہے بھائی؟ کراچی پہنچ جاؤ گے، اپنے رشتے داروں سے ملو، یار میں تو مرنے گیا تھا لیکن نہیں مرا نا. تو ڈر نکالنے کے لیے بعض دفعہ یہ کام کرنا پڑتا ہے کہ اس چیز سے ڈر رہے ہو نا، تو وہی کام کر لو کہ چلو جو خوف ہے وہ لاحق ہو جائے، لگ جائے، تو وہ لگتا نہیں ہے لیکن ڈر نکل جاتا ہے. کتے سے جن کو ڈر لگتا ہے نا بلا وجہ ڈر، ایک تو پاگل کتا ہو، بعض لوگ ویسے ہی کتے سے ڈر رہے ہوتے ہیں، ان کو یہی کہا جائے گا جاؤ کتا ہاتھ میں اٹھاؤ جا کے گلے لگو کتے. بچے بلیوں سے ڈرتے ہیں نا بعض، تو ان کی گود میں بلی 3-4 دفعہ لا کے ڈالے، ان سے بولے پکڑے تو ان کے دل سے ڈر نکل جائے گا. جس کو جہاز میں بیٹھنے سے ڈر لگتا ہے اس کو بٹھانے لے جا کے بولے مرو، کھڑکی سے چھلانگ لگاؤ یہاں سے. تو کھڑکیاں چھلانگ لگانا آسان نہیں ہے جہاز سے، وہ بند ہوتی ہیں. تو ایک انتہا بالکل بے احتیاطی والی زندگی، دوسری انتہا کیا ہے؟ جو غیر مسلموں کی ہے، اتنی احتیاط کہ بس مرنا نہیں ہے کسی قیمت، کچھ بھی ہو جائے، چاہے اس احتیاط میں وہ زندگی جو موت سے بھی بدتر ہونا وہ زندگی گزارنی پڑے. اب ایسی زندگی کا کیا فائدہ جس میں ہر وقت موت سے ڈرتا رہے آدمی؟ زندگی تو بے خوف اچھی ہوتی ہے نا، سکون کی زندگی اچھی ہوتی ہے، لائف کو انسان انجوائے کرے، ہر وقت پھانسی کا پھندا لٹکا رہے، ابھی مر جاؤں گا، ابھی مر جاؤں گا، ابھی مر جاؤں گا، ابھی مر جاؤں گا، تبھی وہ پھر مر جاتے ہیں خودکشی کر کے، ہر وقت موت کا ڈر. مجھ سے بہت لوگ ملتے ہیں، اللہ نے بڑا ان کو بڑی اچھی صحت بھی دی ہے، بڑی دولت بھی دی ہے، لیکن کہتے ہیں یار موت سے بہت ڈر لگتا ہے، مر نہ جائیں. میں کہتا ہوں اگر میں آپ کو کوئی ایسا وظیفہ بتا دوں کہ آپ وہ پڑھ کے سمجھو کہ میں نہیں مروں گا تو ایسا ممکن نہیں. اس ڈر نکالنے کا ایک ہی طریقہ ہے، موت سے دوستی کر لو بھائی، کسی بھی وقت مر سکتے ہیں، کوئی پریشانی کی بات، کوئی ٹینشن کی بات نہیں، آن دو، موت آ رہی ہے تو آن دو. حضرت مولانا تاری جمیل صاحب کا ایک کلپ دیکھا تھا، وہ لطیفہ سنا رہے تھے کہ وہ منشی ہوتے ہیں نا گاڑیوں کے، ایک گاڑی آ کے لگتی ہے، لوڈ ہوتی ہے، پھر دوسری کا پوچھتے ہیں، دوسری گاڑی آ گئی ہے تو کہتے ہیں آن دے، کہتے ہیں نا دوسری گاڑی کو بھی آن دے، ایسے کر رہے ہوتے ہیں نا پنجاب میں، وہ دوسری پھر لوڈ ہو کے آگے جاتی ہے، تیسری گاڑی صاحب آ رہی ہے، آن دے، وہ بار بار ایسے کرتے ہیں. تو کہہ رہے ہیں وہ نکاح پڑھا رہے تھے، دولہا یہی کام کرتا تھا نا گاڑیوں کا، تو اس سے بولا بھائی فلاں بنتے فلاں کا اتنے مہر میں تم سے نکاح کیا قبول ہے؟ کہہ رہے ہیں آن دے. کیا کہہ رہے ہیں؟ آن دے. تو دیکھو وہ کتنے، اس کی عادت پڑ گئی نا، اس کے لیے نارمل ہے یہ جملہ کہ کیا آن دے. بیگم بھی جہاں ٹرک اتنے آئے ہیں تو ایک بیگم بھی آ جائے، اچھا ہے نا آن دے، وہ بھی آن دے. تو موت سے نفرت نکالنے کے لیے یہ ضروری ہے. اور یہ جو ہم پاگلوں کی طرح ایک دم نفسیاتی ہو گئے ہیں، یہ ٹینشن ختم کرنے کے لیے یہ ضروری ہے کہ جس موت نے آنا ہی ہے اس کے بارے میں ڈرا مت کرو، بولو آن دے. ہم نے کون سا یہاں ٹھیکہ لیا ہوا رہنے کا؟ موت تو محمد صلی اللہ علیہ وسلم کی سنت ہے. اگر اس دنیا میں کسی کو باقی رکھنا یہ ضروری ہوتا تو سب سے زیادہ ضروری رسول اللہ صلی اللہ علیہ وسلم کی ذات تھی کہ جن کو یہاں باقی رکھا جاتا. جب ان پر موت واقع ہو گئی تو ہم اور آپ کس کھیت کی اونگلی ہیں بھائی؟ نبی صلی اللہ علیہ وسلم کے بعد حضرت ابو بکر سب سے زیادہ اس لائق تھے کہ ان کو زندگی لمبی دی، ہزار سال بھی زندگی دی جاتی کم ہوتی، امت کے لیے آپ اتنے مفید تھے، تھا یا نہیں تھا؟ ان کو بھی اللہ نے اٹھا لیا. پھر حضرت عمر کا دور آیا، کہا جاتا ہے کہ صدیوں تک ایسی حکومت کسی نے قائم نہیں کی جیسی حضرت عمر نے. اور کہا جاتا ہے اگر مزید کچھ سال زندہ رہتے پوری دنیا میں حضرت عمر کے دور میں اسلام غالب ہو چکا ہوتا. تو ان سے زیادہ زندہ رہنا کسی کے لیے ضروری تھا بھائی؟ زیادہ نہیں، چار سال اور رہ لیتے، پانچ سال رہ لیتے، چار سال رہ لیتے، تین سال رہ لیتے، وہ تین سال میں وہ کچھ کر جاتے جو ہم صدیوں میں نہیں کر سکے. چلو اگر مرنا ہی تھا تو مکمل بوڑھے ہو جاتے، ٹھیک ہے نا، پھر بستر پہ چلے جاتے، پھر علاج معالجہ ہوتا، جیسے ایک 90-95 سال کی عمر میں اس زمانے میں عمریں ہوا کرتی تھیں، پوری اپنی طبعی عمر پوری کرتے، جو کام اللہ نے لگائے سارے کمپلیٹ کر کے، پورے کر کے، مکمل کر کے، خلافت کسی کو سونپ کے اس کو سمجھا بجھا کے بھائی اس طرح سے چلنا ہے، اس طرح سے نہیں، سارا سیٹ اپ کمپلیٹ کر کے چلے جاتے. آپ اپنی حکومت میں ہیں اور نماز پڑھا رہے ہیں فجر میں، اور ایک مجوسی نے آ کے چاقو مار دیا، خنجر مار دیا نماز، اور کمبخت نے خود بھی خودکشی کر لی تاکہ پکڑا نہ جاؤں، وہ ماریں گے مسلمان مجھے، خود بھی اپنے آپ کو قتل کر لیا. وہ ایسا زخم کہ حضرت عمر کو شفا نہیں ملی. جب علاج ہوا حضرت عمر رضی اللہ تعالی عنہ کا، تو جو اس وقت کے حکیم تھے، طبیب تھے، وہ مایوس ہو گئے زندگی سے، اس لیے کہ جو خوراک کھلائی جاتی، جو دوا کھلائی جاتی، وہ زخموں کے راستے باہر نکل جاتی، اس کی علامت تھی کہ اب یہ بچنے والے نہیں ہیں. تو بھائی اتنے بڑے بڑے لوگ، امام ابو حنیفہ چلے گئے، امام شافعی چلے گئے، امام مالک دنیا سے چلے گئے، امام احمد ابن حنبل چلے گئے، امام بخاری چلے گئے، امام مسلم چلے گئے، امام ابو داؤد چلے گئے، امام ترمذی چلے گئے، البیرونی سائنٹسٹ چلا گیا، جابر بن حیان جیسا سائنسدان چلا گیا، اے بھائی ابن الحیثم چلا گیا. تو نہ سائنسی علوم کے رکھوالے زندہ رہے اور نہ دینی علوم کے، بڑے بڑے اللہ میں پیدا ہوئے سب ختم. تو آپ اور میں کس کھیت کی مولی ہیں؟ ہیں ہم کہہ رہے ہم نہیں جائیں، بس ہم یہی رہیں گے، ایسا نہیں ہو سکتا بھائی. ہاں یہ ایک اشکال ہوگا کہ یار چلے گئے تو ہم بھی چلے جائیں گے، لیکن تھوڑا سا ایک ٹائم ہوتا ہے جانے کا. کرونا وائرس سے جو ہم پاگلوں کی طرح بھاگ رہے ہیں، تو मरेंगे हमें पता है, लेकिन ऐसे थोड़ी ना, अभी क्या, अभी तो हमने देखा क्या है भाई, मर जाए कोई बात नहीं, 85 साल में 90 साल में चलो अब ठीक है, अभी दादा बन जाएंगे, परदादा बन जाएंगे, बच्चों की शादियां, बेटियों की शादियां, पोते जवान होते देख लिए, जो कि आजकल नहीं देखे जा रहे क्योंकि शादी इतनी देर से हो रही है, पोता होने से पहले मर जाते हैं लोग तो। लेकिन ये सारे काम कंप्लीट हो के जब आसाब कमजोर हो गए, बिल्कुल ऐसे हो गए कि ना अब खुद अपने आप को बोझ लगने लगता है, तो अगर मर भी गए तो कोई टेंशन की बात नहीं है, जल्दी क्यों जा रहे हैं हम? बात समझ में आ रही है कि नहीं आ रही? लोग कहेंगे भाई हम मौत से डरते नहीं है, लेकिन अभी जाने का टाइम, अरे क्या हो गया यार, गलत बातें कर रहा हूं, असल में डर इस बात, अभी हमने देखा क्या है अभी से क्यों चले जाएं? तो देखें, ये तमन्ना बहुत अच्छी है कि थोड़ा लेट जाएं, थोड़ा देर से जाएं हम दुनिया से, ये हर एक की ख्वाहिश होती है कि जिंदा रहना हर एक का दिल चाहता है। तो तमन्ना करने पर ना अल्लाह की तरफ से कोई पाबंदी, ना गवर्नमेंट की तरफ से कोई पाबंदी है। आपकी तमन्ना हो कि मैं 100 साल जिंदा रहूं तो गवर्नमेंट की तरफ से भी कोई पाबंदी नहीं, लेकिन ये ग्राउंड रियलिटी है। अमलिल इंसानी मा तमन्ना, अल्लाह फरमाते हैं जिस चीज की तमन्ना करोगे जरूरी नहीं कि वो तुम्हें मिल जाए, तो ये अपने इख्तियार में है ही नहीं। अगर किसी बूढ़े से पूछे 90 साल के, क्या तुम्हारी तमन्ना है कि तुम वैसे ही सेहतमंद हो जाओ जैसे 18 साल में थे, तो क्या कहेगा? हां भाई, उस वक्त तो हम छलांगे लगाते थे, दरख्तों पे चढ़ते थे, दीवार से 3 दफा गिरे कुछ नहीं हुआ, अब तो चलते हुए डरते हैं कि बस अगर गिर गए तो गए। एक साहब मुझे बता रहे थे, बड़ी उम्र के थे, कह रहे हम तो बेटा जवानी में वो दरख्तों पे चढ़ते थे, छलांगे लगाते थे, आजकल के बच्चे हिलते ही नहीं है। मैंने कहा ये टिकटॉक लेके बैठे रहते हैं, ये अपने बुढ़ापे में फखर करेंगे, हम तो एक एक घंटा गर्दन हिलाए बगैर 20 टिकटॉक देखा करते थे, तुम एक टिकटॉक देख के थक जाते हो, ये इनका फखर इस चीज पे होगा, यही होगा ना, हम तो एक एक घंटा वीडियो गेम खेला करते थे उंगली से। और लोग वो कहेंगे नई जनरेशन, यार आपके पट्टे उंगलियों के, सुभान अल्लाह, आपके अंगूठे, अब्बा आपके अंगूठे, एक घंटा वो सांप वाला खेलने से, अब आता है वो सांप वाला, पहले वो नोकिया में आता था सांप वाला ना, जिसका कोई दुनिया में काम नहीं होता था वो सांप को लंबा करना शुरू कर देता था बैठ के, हकीकत है ना, फालतू टाइम बहुत है। हम हैरान होते थे यार इनका, अच्छा वाला आदमी है, मैं तो देखता था ना नोकिया का जब मोबाइल आया ना, लोग क्या कर रहे होते थे बैठे हुए, सांप वाला, स्टेशन पे बैठे हैं कोई काम नहीं है सांप वाला, ओ भाई क्यों कोई काम नहीं है, दर्जनों काम है, आप इस टाइम के लिए रखो, वो सांप वाला खेल रहे हैं, बढ़ाए जा रहे हैं, बड़ा खुश हो रहे हैं, इतना लंबा हो गया अब आउट हुआ है, कोई अवार्ड मिल रहा है उसके लंबा करने पर आपको एक साहब ने घर में बकरा पाला, उसे रोजाना इतने चने खिलाते, दूध पिलाते, वो इतनी जल्दी इतना लंबा हो गया, तो समझ में आता है यार बकरा है काट के खाना है, इसे तो ना आपने काट के खाना है, ये तो चाइनीज को भी नहीं खिला सकते ये वाला सांप, या तो सांप पाला हो ना किसी चाइनी को, चाइना वाले को बेचूंगा, तो भी कुछ समझ में आते हैं, कुछ लॉजिक बनती है, वो तो जायज नहीं है। ये सुना है किसी का बयान आए, कुत्ते पालें और चाइना को बेचें, चाइना खाते हैं तो हमारे लिए तो हराम है, लेकिन चाइना वालों को हम बेचेंगे तो वो खाएंगे तो हमारी मईशत इससे तरक्की करेगी, तो कुत्ते जैसे खाना जायज नहीं है, खिलाना भी जायज नहीं है, समझ रहे हैं? जिस चीज को अल्लाह ने खाने को हराम कर दिया उसके खिलाने को भी हराम किया, तो कुत्ते इस नियत से पालना कि हम पाल पोस के गैर मुस्लिमों को बेचेंगे ताकि वो खाएं, तो ये हराम है, जायज नहीं है। तो यानी जवान जो है ना वो बुढ़ापे में क्या फख्र करेंगे, हम सांप वाला खेलते थे। तो हर बूढ़े की ख्वाहिश होती है जवान हो जाऊं, हर बीमार की ख्वाहिश होती है सेहतमंद हो जाऊं, हर आदमी की ख्वाहिश होती है 4 शादियां कर ले ऊपर ऊपर से एतराज कर रहे होते हैं मेरे ऊपर, लेकिन दिल में लड्डू फूट रहे होते हैं कि यार काश, लेकिन हो जाती हैं भाई डरते हैं, डर लगना भी चाहिए हर मुसलमान को, ससुराल नहीं छोड़ेगा, दर्जनों मसाइल हैं, फड्डे होंगे वगैरह वगैरह। तो तमन्ना की हद तक ना गवर्नमेंट की तरफ से कोई पाबंदी और ना अल्लाह की तरफ से। क्या तमन्ना? कि मैं देर तक जिंदा रहूं, लेकिन अल्लाह ने कुरान में कहीं भी वादा नहीं किया कि जो देर तक जिंदा रहने की तमन्ना करेगा मैं उसको बहुत अरसा जिंदा रखूंगा। ऐसा अल्लाह ने किसी नबी से कोई एग्रीमेंट नहीं किया कि अपनी उम्मत को बता दें। यहूद के बारे में कुरान में आता है, यवद्दु अहदुहुम लौ युअम्मरु अल्फ सना, इनमें से हर शख्स ऐसा दुनिया परस्त है, ये चाहता है कि 1000 साल जिंदगी में रहे, दुनिया में रहे। दुनिया परस्ती जब आती है ना तो इंसान मौत से बहुत नफरत करता है। तो अल्लाह ने फरमाया ये दौलत के पीछे ऐसा भागते हैं, ऐसा भागते हैं, ये चाहते हैं 1000 साल कम से कम इनको जिंदगी मिले। तो क्या 1000 साल जिंदा रह लेते हैं? है भाई, यहूद की माल की मोहब्बत जो है ना, दौलत की लालच, ये मशहूर है। मुमकिन है सारे ऐसे ना होते हों, हर कौम में कुछ अच्छे लोग भी होते ही हैं, लेकिन उमूमी तौर पर जो हालात है ना यहूदियों के, कुरान ने यहूदियों के बारे में ये वादे किया कि ये पैसों के बड़े लालची होते हैं, पैसे भी बहुत मरते हैं। तो उसका मुशाहिदा आज भी होता है। हमारे एक दोस्त थे यहूदियों के साथ, यूएसए में जॉब करते थे, कहते हैं अपने बाप पे नहीं खर्च करता था वो, बहुत ज्यादा जरूरत पड़ी ना बाप को इलाज के लिए तो अब्बा को कर्ज दिया है। वो भी फिर फखर से बता रहा था कि मैंने अपने बाप को कर्ज दिया, गरीब बाप को। तो तमन्ना तो मेरे भाई उनकी भी होती है, कम से कम 1000 साल जिंदा रहें, लेकिन रहते नहीं हैं। तो तमन्ना करने पर गवर्नमेंट की तरफ से कोई पाबंदी? वो एक साहब अमेरिका से आए, कहने लगे हमारे बच्चे आपका बयान सुन सुन के वही टर्म्स इस्तेमाल करने लगे हैं जो आप करते हो। कोई उनसे बोलो चाय मांगी है तो अब्बा, वैसे अम्मा कहें कि ये कोई चाय का टाइम है, तो कहें चाय मांगने पर गवर्नमेंट की तरफ से कोई पाबंदी है भाई? नहीं कहें यार ये अजीब अजीब चीजें सीखने बयान से। तो ये बड़े सबक आमोज अल्फाज होते हैं, कोई भी कुछ भी उठ के मांग रहा होता है ना। देखो बच्चे क्या करते हैं, मां से ना उल्टी सीधी चीजें मांग रहे होते हैं, ये ले आओ पापड़ खिला दो पापड़। अब आपको पता है पापड़ नुकसान दे है, तो माए क्या कहती है, बच्चा मांग रहा है तो क्या करूं? ओ भाई पापड़ के बारे में कितनी रिपोर्टें आ रही हैं, पता नहीं क्या क्या, ये बाजारी चीजें तो वैसे ही आपको क्या भरोसा क्या डाल रहे हैं इसके अंदर। तो माए कहती है भाई अब बच्चा जिद कर, लाने तो बाप ने है ना, पैसा किसका खर्च हो रहा है? आप लोग का नहीं होता मेरा ख्याल है भाई, तो बता दो भाई बाप का पैसा तो बाप का खर्च होता है। तो माएं कहती हैं बच्चों के बाप से पापड़ ला दो, ये ला दो, रो रहा है बच्चा। तो बच्चे आप कहते हो कि ये नुकसानदेह है, ये चॉकलेटें ज्यादा मत खिलाओ, ये मत खिलाओ, वो मत खिलाओ। तो माएं कहती हैं अब मांग रहा है तो क्या करूं? तो उनको कहा करें कि मांगने पर गवर्नमेंट की तरफ से कोई पाबंदी? बोलो भाई नहीं, वो मांगेगा। हमने ये देखना है कि ये बच्चे की हर ख्वाहिश थोड़ी पूरी की जाती है, वो बच्चा है, हम थोड़ी बच्चे हैं। हमारे जामितो रशीद में एक साहब आए, एक सवाल किया उन्होंने बड़े मुफ्ती से कि फलां फिरके के बारे में लिख के दे कि वो काफिर है। उस वक्त फिरकावारियत बहुत फैली हुई थी, तो हमारे उस्ताद ने कहा कि वो काफिर तो नहीं लिखूंगा मैं, कुछ और कह दिया कि वो गुमराह है। कह रहे मैंने लिखा जो है ना, जो सवाल पूछा है वो ये कि फलां फिरका काफिर है या नहीं, आप जवाब में लिख रहे हैं कि वो गुमराह है, तो सवाल कुछ और है। जवाब सवाल में ये थोड़ी पूछा है कि गुमराह है या नहीं है, सवाल में ये पूछा है कि फलां फिरका के लोग काफिर है या नहीं है, जवाब में आप लिख रहे हैं कि वो क्या है, गुमराह है। तो हमारे उस्ताद ने उनको बताया कि गवर्नमेंट ने किसी पर भी कुफर का फतवा लगाने पर 6 महीने की जेल सुनाई है। अगर मैं लिख दूंगा ना काफिर है तो 6 महीने के लिए, बोलो भाई अंदर, तो मैं नहीं लिख सकता। अच्छा वो हमारे वो उस्ताद थे, उनकी तबीयत में मिजाह भी बहुत था। फिर उसने पूछा कि ठीक है वो 6 महीने की जेल होगी, सब कुछ होगा, लेकिन जो मेरा सवाल है, जो मैंने पूछा है, वो ये पूछा है कि काफिर है या नहीं, आप जवाब कुछ और लिख रहे हैं, मैं सवाल कुछ और पूछ रहा हूं। फिर उन्होंने आराम से समझाया, भाई हुकूमत के कानून की खिलाफ वर्जी है, हुकूमत ने पाबंदी लगाई है। फिर उन्होंने ये सवाल पूछा कि वो ठीक है पाबंदी लगाई है, लेकिन मैंने जो पूछा है वो तो ये नहीं है। तो उन्होंने कहा गवर्नमेंट ने पूछने पर पाबंदी नहीं लगाई है। तो मुझे वहां से ये लफ्ज मेरी जबान पे चढ़ गया है, बात आ रही है समझ? भाई अगर पूछने पर भी पाबंदी लगाई होती तो आप पूछते भी नहीं, पाबंदी जवाब देने पर लगाई है। पूछने पर कोई भी शख्स किसी भी मुफ्ती से किसी भी वक्त कुछ भी पूछ सकता है, ठीक है ना? आगे मुफ्ती उसको क्या जवाब देगा, इसमें फिर हुकूमत के कुछ कवानीन हैं। और जायज बातों में हुकूमत के कानून की पाबंदी जरूरी है, जहां अगर खतरा हो कि कोई भी किसी पे फतवा लगा देगा इस तरह से और मुल्क में जो है ना लड़ाइयां होती हैं, तो एक इंतजामी चीज में हुकूमत के कानून की इताअत करना भी जरूरी है। भाई गुमराह के लफ्ज में दोनों चीजें आ गई ना, काफिर भी तो गुमराह होता है। तो इसलिए बच्चे जब पापड़ मांगा करें और मुझे कोल्ड ड्रिंक चाहिए, छोटे छोटे बच्चों के नाजुक मैदे उनको आप पेप्सी पिला पिला के वो मैदों का बेड़ा गरक कर रहे हैं, और माएं जब कहें कि लेकर आओ ना इसके लिए, तो बच्चा कहे भाई मुझे चाहिए, माँ दलील ये, आप कहोगे नहीं, तो बच्चा माँ कहती है कि ये क्या कह रहे हैं, ये मांग रहा है, तो आप बोलो भाई मांगने पर गवर्नमेंट की तरफ से कोई पाबंदी नहीं, ये मांगेगा। हम देखेंगे कि हमारे बच्चे के लिए क्या बेहतर है क्या नुकसान दे। तो बात कहां से चल रही थी भाई, ये बात तो असल मौजू तो मेरे जहन में, लेकिन ये पॉइंट ये गवर्नमेंट पर कहां से आया, अभी जो बात चल रही थी। हां अमलिल इंसानी मां तमन्ना, तो इंसान की तमन्ना यही होती है कि हमेशा जिंदा रहे, और इस तमन्ना पर कोई पाबंदी भी नहीं है, लेकिन ये तमन्ना किसी की पूरी नहीं होती। आप जो कह रहे हो ना कि 80 साल तक मैं जिंदा रहूं फिर चला भी गया तो कोई गम नहीं है, ये अभी कह रहे हो, क्योंकि अभी 80 साल के आप हुए नहीं हो। जब आप 80 साल के हो जाओगे तो आप फिर भी जाने की पे राजी नहीं होगे, आप कहोगे अभी भी नहीं जाऊं। जितने लोग कब्रिस्तान में पहुंचे हैं इनमें से कोई भी जिस रात को कब्र में उतरा उस रात कब्र में उतरने की तमन्ना नहीं थी उसकी, कहते कुछ दिन और जिंदा रह लेता। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया यहरमु बनु आदम व यशब्बु फीहि इस्नतान, इंसान जैसे जैसे बूढ़ा होता है दो चीजें उसमें जवान होती चली जाती हैं, अलहिरसु अलल माल व तूलुल अमल, पैसे की मोहब्बत और लंबी लंबी उम्मीदें, यानी जिंदा रहने का शौक और उम्मीदें। उलमा ने बड़ी एक टेक्निकल पॉइंट की बात लिखी है कि इससे तो इंसान बूढ़ों से बदगुमान हो जाएगा, कि हदीस में आता है बूढ़ों में दो चीजें क्या होती हैं ज्यादा होती हैं ना, लंबी उम्मीदें का मतलब यार बहरिया टाउन में दो प्लॉट और ले लो 5 साल बाद बेच देंगे, ये लंबी उम्मीदें हैं ना भाई। उम्र देखो, आपके गुर्दे डायलिसिस पे आ गए, आपको शुगर देखो, आपके मसाइल देखो, आपको तो पर तो प्लॉटों की बातें अच्छी लगती नहीं है, लंबी उम्मीदें। तो इससे तो इंसान बूढ़ों से बदगुमान होगा। और अलहिरसु अलल माल, पैसे की लालच, पैसे की लालच होना तो चाहिए कि ये लालच खत्म हो जाए कि यार अब मैंने रख के करना क्या है, कितना खा लूंगा, अब तो सदका करो खैरात करो। लेकिन ना, पहले 54-58 पे जितना मरता था अब उससे ज्यादा मरेगा, तो अब ये तो बदगुमानी होगी ना बूढ़े से। तो उलमा ने बड़ी प्यारी बात लिखी है कि हदीस के अल्फाज ये नहीं है कि जब इंसान बूढ़ा होता है तो उसमें दो बुराइयां पैदा होती हैं, ना ना ना, दो बुराइयां जवान होती हैं, जवान वो चीज ही होती है जो पहले पैदा हो चुकी हो। तो हदीस का मतलब ये हुआ कि जिसकी जवानी में ये दो बुराइयां थीं तो वो बुढ़ापे में इस खुशफहमी में ना रहे कि मेरे अंदर ये चीजें खत्म हो जाएंगी, बुढ़ापे में ये दो बीमारियां और जवान हो जाएंगी और ताकतवर हो जाएंगी। हां जवानी में ही खत्म कर दी या पैदा ही ना होने दी, फिर जब बुढ़ापा खराब नहीं गुजरेगा। तो इस हदीस में उन लोगों को तंबीह है जो इस खुशफहमी में मुब्तला हैं कि हम अभी जवान हैं अभी तो हमें पैसों की जरूरत है, अभी हम कैसे सदका करें, अभी तो बैरियर टाउन में 6 प्लॉट और खरीदने, हमने आजकल तो कीमतें गिरी हुई हैं, 10 साल का के लिए लेकर डाल दो, ये कर लो वो कर लो, सदका वदका। वो वाइपर वो जो करता है ना गाड़ी जब रोकते हैं तो 5 रुपये उसको दे दिए, बस बहुत है ये सदका। आजकल सदका बलाओं को टाल कैसे रहा है, सदका कहते हैं ना बलाओं को टालता है, तो सदका के पता है क्या किया जाता है, जब आपकी गाड़ी या मोटरसाइकिल सिग्नल पे आके रोकी, भिखारी आता है उसको 5 रुपये पकड़ा दिए, इससे बड़ी बड़ी बलाएं है भाई इससे तो वो फकीर नहीं टल रहा, वो भी तो एक बला है ना, आके खड़ा हो गया सामने, वो नहीं टलता आजकल 5 रुपये में, वो उसको घुमा घुमा के देख रहा होता है क्या दे रहा है भाई, और आप इससे चुड़ैलें टाल रहे हो है भाई। वो भी ठीक है, लेकिन भाई को जरा जानदार सदका अल्लाह मांगते हैं, जानदार। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया बेहतरीन सदका क्या है, तअमुलुल गिना व तख्शल फकर, ऐसा सदका कि अगर तुमने सदका नहीं किया तो तुम्हें उम्मीद है कि इस पैसे से और पैसा बना लूंगा, और अगर कर दिया तो डर है कि कहीं फकीर ना हो जाऊं। इस कंडीशन में जो सदका होगा वो सबसे ज्यादा बेहतरीन। ये वाला सदका वही करेगा जो इस दुनिया से मोहब्बत नहीं करता, मरने के लिए तैयार रहता है। खानदानी जिंदगी अल्लाह हम सबको अता फरमाए। सहाबा की जिंदगी बड़ी खानदानी थी, दुनिया से मोहब्बत नहीं की उन्होंने, उनका मुसाफिर खाना है। सदका तो खैरात से सबसे ज्यादा पता चलता है कि ये दुनिया से मोहब्बत कितनी करता है, नमाजों से नहीं पता चलता। नमाज तो बड़े बड़े लोग जिनके दिल में दुनिया की मोहब्बत के गटर उबल रहे हैं ना, 54-58 पे जान देते हैं, वो भी नमाज पढ़ लेते हैं। आपके दिल में इस दौलत की कितना इश्क है इसका पता आपके सदकात व खैरात से चलता है। समझ में आ रही है बात कि नहीं आ रही है? खर्च कितना करते हो, खिलाते कितना हो, खाने से थोड़ी पता चलता है। आजकल खाने को देख के अंदाजा लगा रहे हैं इसके दिल में अल्लाह रसूल की कितनी मोहब्बत। ये कूंडे भी खाता है, ये तीजे भी खाता है, ये 12वीं के खाने भी खा रहा है, ये 11वीं की न्याज भी खा रहा है, माशाल्लाह। इससे लोग अंदाजा लगाते हैं, नबी के नाम पे कोई खाना नहीं छोड़ता ये, माशाल्लाह। अल्लाह उसके रसूल से बहुत मोहब्बत है इसको, है भाई, ऐसा ही है कि नहीं है? एक तो ये लोगों का ये गिच्ची पकड़ के रखना, ये हिर्स अलल माल वाला, ये मौजू एकदम चेंज हो जाता है ना। लोगों में एक बड़ी शिकायत है, एक तरफ ये लोग ये कहते हैं कि मौलवी बन जाएंगे तो खाएंगे कहां से, अपने बच्चों को इसलिए मौलवी नहीं बनाते ना, इसलिए नहीं बनाते ना मौलवी, मौलवी बनेंगे तो खाएंगे कहां। दूसरी तरफ ही कहते हैं मौलवी खाते बहुत हैं ये मौलवी भी। मैं अहमदाबाद गया, कहीं भी सफर हो ना, सबसे ज्यादा टेंशन इसकी होती है कि खाना बहुत पड़ेगा। पिशावर में आदमी खाए बगैर वापस आ जाए, पिशावर वाले लोग दुनिया छोड़ देते हैं, मेहमान को ठोंसे बगैर खिलाए का लफ्ज हल्का है, खाना ठोंसे बगैर नहीं छोड़ते। मेरा इतना शदीद पेट खराब हुआ है रात को, ऐसा दर्द पेट में, पिशावर में था रात को मैं, सुबह की फ्लाइट थी 7 बजे, पूरी रात नहीं सोया दर्द, हाथ जोड़ जोड़ के कह रहा हूं भाई नहीं खाना यार अल्लाह का। वो पिशावर के लोग कह रहे हैं मुफ्ती साहब तो हमारे घर आया है बगैर खाए जाए। मैंने कहा वो भाई उसके घर भी गया था, खा लिया था ना, अब कैसे खाऊं यार ये। वो कह रहा, वो मुझ पे, मैं जब उसे कह रहा हूं कैसे खाऊं तो वो उल्टा मुझ पे हैरान हो रहा है, यानी आप कैसे खाओ ये इतना अहम नहीं है, हम मेहमान को खिलाए बगैर भेज दें, ये उसकी नजर में ज्यादा ताज्जुब की बात। फिर बगैर पूछे लाके रख देते हैं खाओ। तो वही हुआ पेट में जो दर्द, मैंने कहा अल्लाह लोग मौलवियों के बारे में कहते हैं कि खाएंगे कहां से, तू तो ठोसता है मौलवियों के भाई खिला ठोस रहे। खाने के बारे में एक उसूल याद रखो, मोहब्बत अपनी जगह, लेकिन जो है ना इसमें बहुत एहतियात करनी चाहिए। एक दफा, दो दफा, तीन दफा पूछ लिया, जब कह दिया नहीं तो इसका मतलब है, पंजाब वालों के खाने अलग टाइप के होते हैं, वो सिरी पाए सुबह नाश्ते में छोले चने चाट, वो पूरा दस्तरखान पे इतना ला के रख दिया, वो भाई नहीं खा सकते अल्लाह के बंदो, नहीं खा सकते भाई। तो कह रहे ये सब आपके लिए बनाया है, اللہ حضرت مولانا طارق جمیل صاحب کو جزائے خیر دے، وہ اس معاملے میں بہت سخت ہیں، ان کو کسی کا باپ بھی نہیں کھلا سکتا حقیقت ہے، یہ میں نے دیکھا ہے، لیکن وہ عمر کے اس حصے پہ پہنچ گئے ہیں کہ ان کی بات پہ لوگ ناراض نہیں ہوتے۔ کبھی ان کے ساتھ بھی بیٹھنا ہوا نا، تو کھانا لا کے رکھا گیا، وہ دسترخوان پہ لوگوں نے بڑی پرتکلف دعوت، بکرے اور مچھلی اور یہ اور وہ نہیں ہاتھ لگاتے۔ اب میزبان کہہ سکتا ہے یہ آپ کے لیے بنایا ہے، تو وہ بزبان حال جواب دیتے ہیں کہ مجھے اللہ نے اپنی عبادت کے لیے بنایا ہے، اس کے لیے نہیں بنایا۔ اعتدال، رات کو تو ویسے ہی کم کھانا چاہیے نا، تو ٹھیک ہے، میزبان وہ اپنی محبت کا اظہار کر رہا ہے، بہت اچھی بات ہے، اس کی محبت تھی۔ لِأَحِبَّتِ أَن يَمْلَأُوا بِالصَّافِيَاتِ الْأَكْوُبَ وَعَلَيْهِمِ أَن يَبْذُلُوا وَعَلَيَّ أَلَّا أَشْرَبَ۔ متنبی کہتا ہے شراب خانے میں پہنچ گیا، اس کے دوست بیٹھے ہوئے تھے، تو دوست پی بھی رہے ہیں اور اس کو پلانے کی کوشش بھی کر رہے ہیں، تو کہتے ہیں میرے دوستوں کے لائق یہی ہے کہ پلائیں، لیکن مجھ پر یہ لازم ہے کہ میں نہ پیوں۔ ان کی محبت کا تقاضا ہے کہ پلائیں، اور میری غیرت کا تقاضا ہے کہ میں نہ پیوں، کیونکہ میں شراب کے نشے کا عادی نہیں ہوں۔ یہ اگر نہ پلاتے تو مجھے غصہ آتا کہ یار تم تو پیتے ہو تو تمہیں تو پلانا بھی چاہیے نا، مہمان کو اکرام کرنا چاہیے، لیکن میرے پر مجھ پر لازم ہے کہ میں نہ پیوں کیونکہ میں شراب کے نشے کا عادی نہیں۔ بھائی پھر کس چیز کے نشے کے عادی ہو؟ کہہ رہے حتی یکون الباسرات، میں تلوار جب چلتی ہے میدان جنگ میں اور لڑائی ہوتی ہے تو اس کی تلواروں کی جھنکار سے جو نشہ پیدا ہوتا ہے نا، اطربا، مجھے اس میں نشہ آتا ہے۔ تو مجھے اگر کسی کو چاہیے کہ نشے میں، میں اپنے بارے میں نہیں کہہ رہا، متنبی کے بارے میں کہہ رہا ہوں، کہ مجھے اگر کوئی چاہتا ہے کہ میں نشے اور مستی میں آ جاؤں تو میدان جنگ گرم کرو، اس میں مجھے دعوت دو۔ خلق اللہ للحروب رجالا ورجالا لقصعۃ وسریدی، شاعر نے کہا ہے کہ اللہ نے کچھ لوگوں کو جنگوں کے لیے پیدا کیا، کچھ کو سرید اور پیالے کے لیے پیدا کیا، حلوے مانڈے کے لیے پیدا کیا اللہ نے۔ اور اذا تکون کریحتن ادعا لہا و اذا یحاص الحیف یدعا جندبو، شاعر کہتا ہے جب میدان جنگ ہوتا ہے نا لوگ مجھے دعوت دیتے ہیں، اور جب حلوے کی پلیٹیں ہوتی ہیں تو جندب کو بلاتے ہیں، تو ہر ایک کا اپنا اسٹائل ہوتا ہے، تو ہر ایک کی ہاں میں یہ عرض کر رہا تھا کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا دو چیزیں، انسان جب بوڑھا ہوتا ہے تو اس میں دو چیزیں کیا ہوتی ہیں، بولو بھائی، کم ہونے کے بجائے بڑھتی ہیں۔ تو یاد رکھو اگر ابھی آپ کے دل میں موت سے بہت زیادہ نفرت ہے تو اس کو ختم کر لو، بڑھاپے میں یہ ختم نہیں ہوتی۔ اگر ابھی آپ کی طبیعت میں کنجوسی ہے، پیسے خرچ کرتے ہوئے جان نکلتی ہے، تو ابھی سے اس کنجوسی کو ختم کر لیں، بڑھاپے میں یہ کنجوسی کم ہونے کے بجائے بڑھ جائے گی۔ اور اگر ابھی سخاوت پیدا کر لی تو بڑھاپے میں یہ سخاوت اور زیادہ بڑھ جائے گی، ہٹو بچو ہو جائے گا۔ لوگ کہتے ہیں نا میرے دادا بڑے سخی تھے، کہتے ہیں نا میرے نانا بڑے سخی تھے، میرے دادا بڑے سخی، تو وہ دادا اس لیے بڑے سخی کے جوانی میں صرف سخی تھے، بڑھاپے میں بڑے سخی بن گئے۔ دیکھو یہ قبلہ بڑے حکیم لکھا ہوتا ہے نا، وہ تو اس لیے لکھا ہوتا ہے کہ لکھنے پر گورنمنٹ کی طرف سے کوئی پابندی نہیں ہے، لیکن بعض واقعی بڑے حکیم ہوتے ہیں، تو یہ بوڑھے ہوتے ہیں، جوان بڑا حکیم نہیں ہوتا، جوانی میں صرف حکیم ہوتے ہیں، بہت سے لوگوں پہ تجربے کرتے کرتے ان کو قبرستان پہنچا کے بڑھاپے میں کیا بن چکے ہوتے ہیں، قبلہ بڑے حکیم۔ جوانی میں جو ڈاکٹر ہوتا ہے وہ اتنا ماہر نہیں ہوتا، بہت سو پہ ٹیکے لگا کے تجربے کر کے بالآخر بڑھاپے میں ہم کہتے ہیں یہ ایک ریلائبل ڈاکٹر ہے، تجربے کار ہے، بوڑھا۔ تو بڑھاپے میں ہر خصلت، جسم کمزور ہوتا ہے، اندر کی خصلتیں اچھی ہوں یا بری ہوں وہ بڑھتی ہیں۔ صحابہ نے جوانی میں موت سے نفرت ختم کر دی۔ ایک موت سے طبعی طور پر تو ہر ایک کو ڈر لگتا ہے، وہ تو سب کو لگتا ہے، وہ کسی کو ختم نہیں ہو سکتا۔ حضرت موسیٰ علیہ السلام نے پہلی مرتبہ جب لاٹھی کو زمین پہ ڈالا، سانپ بن کے دوڑنے لگی، قرآن کہتا ہے موسیٰ علیہ السلام بھاگے ولم یعقب، پیچھے مڑ کے نہیں دیکھا۔ تو یہ تو خوف ہر ایک کے دل میں، یہ تھوڑی ختم ہو سکتا ہے۔ تو موسیٰ جیسے طاقتور اور مضبوط دل پیغمبر کے دل میں بھی خوف تھا یہ، لیکن جب اللہ نے کہا کہ اس کو پکڑ لیں، سنعیدھا سیرتہا الاولی، کہ اے موسیٰ ہم اس کو واپس لاٹھی بنا دیں گے، تو حضرت موسیٰ نے پکڑ لیا نا اس کو کہ یار موت زندگی اللہ کے ہاتھ میں، اب بھی نہ پکڑتے کہ نہیں پھر زیادہ مسئلہ خراب ہو جاتا کہ اللہ کہہ رہا ہے میں جب کہہ رہا ہوں جس نے لاٹھی کو سانپ بنایا وہی اس کو لاٹھی بنائے گا دوبارہ. تو کرونا وائرس پاگلوں کی طرح ایک ہی چیز ہر جگہ. ابھی آپ کراچی جا رہے ہو کرونا وائرس، ابھی بھائی آپ چین جا رہے ہو، جانا تو صحیح نہیں ہے ایسے علاقے میں جہاں وائرس پھیلا ہوا. ابھی پھیلا ہوا نہیں ہے ہمارے یہاں، اس کو پھیلا ہوا تھوڑی، اس سے زیادہ تو ٹرک کے ہاتھ سے پھیلے ہوئے ہمارے یہاں، گٹر کے ڈھکن پھیلے ہوئے ہیں جگہ جگہ. اس سے زیادہ جو موتیں آپ بتاؤ کرونا وائرس سے زیادہ ہو رہی ہیں یا ایکسیڈنٹ سے زیادہ ہو رہی ہیں؟ بولو نا بھائی. اور ڈینگی سے زیادہ موتیں ہو رہی ہیں. ڈینگی سے تو میں نے جوان جوان لوگ اپنی آنکھوں سے کے سامنے مرتے ہوئے دیکھے ہیں، جوان جوان لوگ، اور اتنی موتیں ڈینگی سے ہوئی ہیں، مگر اس کا خوف اتنا نہیں ہے. کیوں؟ میڈیا جس چیز کو بڑھا دے ہوا بنا کے پیش کر دے، جس چیز کو گھٹا دے اس کی کوئی حیثیت ہی نہیں ہے. ڈینگی زیادہ خطرناک ہے، سمجھ رہے ہیں؟ اتنے لوگ مر چکے ہیں اور اتنے لوگ بیمار ہو رہے ہیں، لیکن چونکہ کرونا کا ایک فیس بک پہ سوشل میڈیا پہ، تو بھائی اتنا مت ڈرو، یہ اچھا نہیں ہے. سب اعتدال. موت زندگی کس کے ہاتھ میں ہے؟ اللہ کی. اور اگر گھر میں اللہ نہ کرے کسی کو یہ وائرس ہو گیا تو گھر چھوڑ کے مت بھاگو. ایک دیکھو، ہمارے پاس تو رسول اللہ صلی اللہ علیہ وسلم کی تعلیمات ہیں. آپ صلی اللہ علیہ وسلم نے فرمایا لا ادوا ولا طیرہ، نہ اسلام میں بدشگونی ہے اور نہ بیماریاں پھیلتی ہیں. صحابی نے کہا یا رسول اللہ آپ فرما رہے ہیں بیماری نہیں پھیلتی، میں تو اپنے ایک اونٹ کو کسی خارشی اونٹوں میں لے جا کے کھڑا کر دیتا ہوں تو اس کو بھی خارش لگ جاتی ہے. ہے بھائی، خارش تو پھیلتی ہے نا. یا رسول اللہ ہم تو دیکھتے ہیں ایک اونٹ خارشی ہے تو ہم دوسرا اونٹ وہاں جاتا ہے اس کو بھی خارش. تو آپ نے کیسا جواب دیا؟ فرمایا فمن اجرب الاول، پہلے کو خارش کہاں سے لگی ہے؟ اس کو تو کسی اونٹ سے نہیں لگی نا. تو حدیث میں آپ صلی اللہ علیہ وسلم، اگر نبی یہ فرماتے ہیں نا کہ بیماری نہیں پھیلتی اور واقعی نہیں پھیلتی، تو صحابی جب مثال دیتے کہ ایک اونٹ جب دوسرے اونٹ کے پاس کھڑا ہوتا ہے اس کو خارش لگتی ہے، تو آپ فرماتے ہیں نہیں لگتی. لیکن آپ نے یہ نہیں فرمایا نہیں لگتی، مطلب مان لیا کہ لگ جاتی ہے، مگر جیسے پہلے کو لگی تھی کسی اونٹ سے نہیں، اللہ کے حکم سے. تو ایسے ہی دوسرے کو بھی لگے گی، کس کے حکم سے؟ اللہ کے. اللہ چاہے گا تو لگے گی، نہیں چاہے گا تو نہیں لگے گی. تو حدیث کا یہ مطلب نہیں کہ بیماریاں پھیلتی نہیں ہیں، پھیلتی ہیں، کیونکہ نبی نے خود جزام کے مریض سے دور رہنے کا حکم دیا. کوڑ کا بیماری ہوتی تھی نا پہلے زمانے میں، گوشت گلنے لگتا تھا، تو آپ نے فرمایا اس سے دور رہو. لیکن اتنا وہمی نہ بنو، جس نے پہلی دفعہ بیماری کو پیدا کیا وہ چاہے تو اس مریض کے جرزو میں لے کے پہنچا دے تم تک، اور اگر تم اس مریض سے دور ہو تو وہ اپنی قدرت سے تمہارے اندر بھی وہ جرزو میں پیدا کر سکتا ہے. پہلے مریض کو کسی انسان سے تھوڑی لگی ہے. بہت مشکل ہے بھائی، بات سمجھانا بہت مشکل ہے. تو یہ ساری باتیں جب سمجھ میں آئیں گی، جب طبیعت میں اعتدال ہو، موت سے بچنے کی فکر ہو مگر وہم نہ ہو، موت سے بچنے کی طلب ہو ہوس نہ ہو. دیکھو پیسے کی محبت ہوتی ہے، ایک پیسے کی ہوس ہوتی ہے، دونوں میں فرق ہے نا. کھانے کی طلب ہر ایک کو ہوتی ہے نا، لیکن کھانے کی ہوس شریف لوگوں کو نہیں ہوتی، لالچی لوگوں کو. ہوس اور طلب میں فرق پتہ ہے؟ طلب ہونا تو آپ کی صحت کی علامت ہے، بھوک کے وقت بھوک لگ رہی ہے، دل چاہ رہا ہے کھانا کھانے کا، اور ہوس اس کی علامت ہے برداشت ہی نہیں ہو رہا. دوپہر پیٹ بھر کے کھایا تھا، رات تھوڑا لیٹ ہو گیا تو برتن اٹھا کے پھینکنا شروع کر دیا گھر میں. دیکھا ہوگا آپ نے جوان لڑکے گھر میں آئے ہیں، ٹائم پہ کھانا نہیں ملا، بھوک لگ رہی ہے، اٹھا کے برتن پھینکنا، کیا مزہ آ گیا. یہ شوہر گھر میں آتا ہے، ڈھکن کھول کے دیکھا ابھی صحیح پکا نہیں ہے، تو اٹھا کے پلیٹیں پھینکنا، بےہم، کوئی گھر میں عزت نہیں ہے میری، کھانا کیوں نہیں پکا، یہ چیخنا چلانا. تو یہ کھانے کی طلب نہیں ہے، یہ کیا ہے؟ بولو بھائی. ہاں بھائی بیٹھ جا تمیز سے، 15 منٹ لیٹ مل جائے گا، کوئی مرا جا رہا ہے کیا؟ ہے بھائی، یا تو 6 مہینے کا بھوکا ہو، مر رہا ہو. دولت کی طلب ہر ایک کے دل میں ہوتی ہے، ہونی چاہیے، دولت سے دنیا چلتی ہے انسان. تو لہذا انسان دکان پہ بیٹھ جاتا ہے اپنا آرام سے کماتا ہے بیٹھ کے. حوث یہ ہوتی ہے کہ کسٹمر کے گھر تک پہنچ جائیں آپ, جیسے ہمارے یہاں پہنچ رہے ہوتے ہیں. آپ کسی مارکیٹ میں چل کے تو دیکھو کپڑوں کی, ہاں باجی ہاں باجی وہ بلا رہے, وہ باجی ادھر آئے باجی, وہ بھائی جانے دے یار, جب اس کا دل کرے گا یہاں کے باجی بیٹھ جائے گی, باجی باجی کرتے کرتے نا پہنچ جاتے ہیں وہاں. پھر جیسے ہی باجی آ کے بیٹھتی ہے سارے تھان کھول کے, یہ بھی کھول دیا وہ بھی کھول دیا, وہ باجی بیچاری غیرت میں آ جاتی ہے, یہ میں نے کچھ بھی نہیں خریدنا, یہ اتنے تھال لپیٹے گا کیسے, پوری دکان کھول دی اس کے. لیکن باجی آج کل غیرت میں نہیں آتی, بڑی ہوشیار ہے, ان کو پتا ہے شاپنگ کا طریقہ, سارے تھان کھلوا کے کہتے ہیں اچھا نہیں ہے, ایک بھی ڈھنگ کا نہیں ہے, وہ اپنے حساب سے چل رہی ہوتی. کوئی داڑھی والا رہے گا, ہاں صوفی صاحب, ہاں صوفی صاحب, ارے آرام سے بیٹھ جاؤ یار, کہ مارکیٹ سے گزرنا مشکل ہو جاتا ہے نا انسان کا. ہاں صوفی صاحب, ہاں صدر میں آپ نے دیکھا ہے لڑکوں کو نا کچھ چورن بیچنے والے پکڑ کے کھڑا کرتے ہیں, لڑکوں بلا ادھر آنا ادھر, وہ لڑکے نوجوان وہ چلے گئے, جی کیا مسئلہ ہے, یہ جو آپ کی آنکھوں میں کالے کالے حلقے نظر آ رہے ہیں. اب ہر نوجوان کی آنکھوں میں حلقے حرکتیں تو ٹھیک, آپ کو پتا ہے کسی کی بھی آج کل نہیں ہے, ساری ساری رات انٹرنیٹ پہ بیٹھے رہتے ہیں تو آنکھیں بھری بھی تھوڑی ہوں گی, تو وہ آنکھوں میں حلقے. اور جب آپ گھٹنوں بیٹھتے ہیں باتھ روم میں, جب کھڑے ہوتے ہیں تو چکر آتے ہیں, بھائی آتے ہیں, آپ کہتے ہو یار یہ تو بہت ہی کوئی منجاوا حکیم ہے, ہے بھائی چکر بھی آ رہے ہیں, یہ جو آنکھوں کی حلقے رنگ جو پیلا پیلا آپ کا, وہ شعر یاد آتا ہے, ایک شاعر نے کنوارے لڑکے کو دیکھ کے کہا کہ رنگ چہرے کا زرد کیسا ہے, یہ جو چہرے کا زرد رنگ ہے یہ کیسا ہو, رنگ چہرے کا زرد کیسا ہے, آئینہ گرد گرد کیسا ہے, آئینے پہ کیسی گرد پڑی ہوئی ہے, یعنی چہرے کے جو آئینہ ہے, رنگ چہرے کا زرد کیسا ہے, آئینہ گرد گرد کیسا ہے, کام جب گھٹنوں سے لیا ہی نہیں پھر یہ گھٹنوں میں درد کیسا ہے. فٹ بال کھیلتے ہو کیا ہے بھائی, یہ گھٹنوں سے کسی کو مارتے ہو, کوئی گھٹنوں کا کردار ہے نہیں, پھر بھی آپ دیکھیں 18-18 سال کے لڑکے جوڑوں میں درد ہے ان کے, کمر میں درد ہے. تو ایسے ہی صدر مارکیٹ میں آپ جائیں نا کراچی میں, چورن بیچنے والے وہ نوجوانوں کو بلاتے ہیں, پھر وہ حکیم صاحب کے پاس لے جائیں گے اس, پھر حکیم صاحب اور اس کو اور ترچھی چیزیں, ابے تمہیں تو یہ بھی ہوتا ہے, تمہیں تو یہ بھی ہوتا ہے, تم تو یوں بھی کرتے ہو, تم تو یوں بھی کرتے ہو, اور تم تو گئے کام سے, ختم, کچھ بھی نہیں ہے اب تمہارے اندر, بچا ہی کچھ نہیں ہے. وہ بےچارا گھبرا جاتا ہے, پھر اس کو کوئی طاقت کے کیپسول, اس میں ہوا بھری ہوئی ہو, اس میں چرس بھری ہوئی ہو, اس میں ہیروئن ہو, کچھ پتہ نہیں ہوتا کیا بھرا ہوا ہے اس کے اندر. کوئی ہمارے یہاں ہیلتھ کی وزارت تو متحرک ہے ہی نہیں نا, کوئی وزارت متحرک نہیں ہے, کام نہیں کر رہی تو ہیلتھ والے کہاں سے. تو اس میں کیا پاؤڈر ڈال دیا, وہ ایک دم کسی نوجوان نے کھایا, وہ ایک دم وہ چرس پی کے تو ظاہر ہے ہر آدمی طاقتور ہو جاتا, اس میں حکیم صاحب نے بڑے زبردست کیپسول دیے مجھے. تو یہ جو حکیم صاحب کما رہے ہیں یہ پیسے کی طلب نہیں ہے, پیسے کی حوث. او بھائی طلب یہ کہ آپ اپنے جو ڈگریاں ہیں باہر لگاؤ, آرام سے بیٹھ جاؤ, جس کو بیمار ہوگا خود ہی آئے گا آپ کے پاس, پکڑ پکڑ کے لوگوں کی آنکھیں ہلکے اور بال گر رہے ہیں اور یہ ہو رہا ہے. تو اسی طرح یاد رکھیں کہ زندگی کی طلب یہ ٹھیک ہے, ہر ایک کو ہوتی ہے, زندہ رہنا چاہتا ہے اور چاہنا بھی چاہیے, زندگی بڑی نعمت ہے. زندگی کی حوث ٹھیک نہیں ہے. زندگی کی طلب تو پیغمبروں میں بھی ہوتی ہے, نیک لوگوں میں بھی ہوتی ہے, جو دنیا کو مسافر خانہ سمجھتے ہیں ان میں بھی ہوتی ہے, لیکن زندگی کی حوث ان لوگوں میں ہوتی ہے جو اس دنیا ہی کو سب کچھ سمجھتے ہیں, آخرت پر ان کا یقین نہیں ہے. اور پھر زندہ جس مقصد کے لیے وہ رہنا چاہتے ہیں وہ ہے سکون, وہ سکون اللہ ان سے چھین لیتے ہیں. اور جس میں زندگی کی حوث نہیں ہے, طلب ہے, تو وہ زندہ اگرچہ ان میں اتنی حوث نہیں ہے لیکن اللہ ان کو جتنی زندگی دیتا ہے وہ زندگی پرسکون ہوتی ہے, سمجھ رہے ہیں, خوش و خرم زندگی ملتی ہے, ٹینشن فری زندگی ملتی ہے. اللہ تعالیٰ سے دعا ہے کہ اللہ کرونا وائرس سے بھی ہماری حفاظت فرمائے اور کرونا وائرس کے وہم سے اس سے زیادہ حفاظت فرمائے, سمجھ رہے ہیں, جو ایک دماغ میں ٹینشن بیٹھ گئی ہے نا, مر گئے تو مر گئے, کوئی اتنا بڑا مسئلہ نہیں ہے, زیادہ مر جائیں گے نا, وہ جہاز کی مثال سوچا کریں, وہ دبئی سے آ رہا گر جائے گا, مر جاؤں گا بھائی. تو جنید جمشید مر گیا بےچارہ, دنیا سے چلا گیا. ایک آدمی نے وہ جہاز گرتا ہوا دیکھا ہے, وہ کہہ رہے تھے کہ میں تو اب جہاز میں ہی نہیں بیٹھ رہا, وہ جنید جمشید کا انہوں نے جہاز تباہ ہوتے ہوئے دیکھ لیا تھا. تو مر جائیں گے بھائی سبھی مریں گے، ہم کون سا زندہ رہیں گے؟ 40-50 سال کے بعد یہ مجمع پورا چینج ہو چکا، خطیب صاحب بھی کوئی اور بیٹھے ہوئے ہوں گے، یہاں پہ پبلک بھی لوگ کہیں گے حضرت مفتی صاحب آیا کرتے تھے، یہ بھی 40-50 اگر اللہ نے اتنی زندگی دی، ورنہ کل کا کوئی بھروسہ نہیں ہے، تو صاحب نے جانا ہے جانا ہے، تو جاؤ مارکیٹ شارٹ ہے نا، مارکیٹ سے سب نے شارٹ ہونا ہے۔ ہمارے فرماتے تھے جیسے ہی نئی ٹرین آتی ہے تو پرانی ٹرین پلیٹ فارم کو خالی کرتی ہے، تو فرماتے تھے جب بچے ہو جائیں اور بچوں کے جب بچے ہو جائیں تو اس کی علامت ہے اب نئی ٹرین آ رہی ہے، پلیٹ فارم پرانی گاڑیاں، پلیٹ فارم پہ اتنی جگہ تھوڑی ہوتی ہے کہ ساری گاڑیاں ہی، تو اللہ نے زمین میں ایک لوگوں کی ایک گنجائش رکھی ہے، تو نئی گاڑیاں آئیں گی پرانی گاڑیاں جائیں گی، اور بہت سی پرانی نہیں ہیں ابھی، نئی بھی ہیں وہ بھی پلیٹ فارم بعض دفعہ خالی کرتی ہیں، ایمرجنسی ہے بھائی، ایمرجنسی میں کوئی نئی گاڑی آ رہی ہے، ابھی نئی گاڑی ابھی انجن آ کے کھڑا ہوا تو اس کو ہٹا دیا جاتا ہے، تو جوان بھی جائیں گے، بوڑھے بھی جائیں گے، مرد بھی جائیں گے، عورتیں بھی جائیں گی، بچے بھی جائیں گے، سارے ہی جائیں گے، آن دے، ٹھیک ہے نا، موت کے بارے میں اگر کوئی کہتا ہے نا کہ آ رہی ہے تو بولو آن دے، اللہ عمل کی توفیق عطا فرمائے۔
تھینکس فار واچنگ، ڈونٹ فارگیٹ ٹو لائک، کمنٹ، شیئر اینڈ سبسکرائب ٹو مفتی طارق مسعود اسپیچز چینل۔